دباسی. آپ لوگوں کا بہت شکریہ اور ہماری طرف سے خدا.
اور سامعین اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ ہے. السلام علیکم. پاکستان میں اس خدرات کے 9, بھارت میں 9:30 اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. افغان عہدیداروں نے بدھ کے روز بتایا کہ طالبان کے ملک کے شمال میں ایک حملے میں سیکیورٹی فورسز کے کم از کم 17 اہلکار جاں بحق جبکہ درجنوں زخمی ہو گئے ہیں. یہ تشدد ایسے وقت میں ہوا ہے جب افغانستان میں متحرک فریق اس مہینے کے آخر میں دوحہ میں امن مذاکرات کے ابتدائی دور کے لیے ملاقات کی تیاری کر رہے ہیں. شمالی جوزجان صوبے کے حکومت کے ایک ترجمان نے وائس آف امریکہ کو بتایا کہ باغیوں نے ضلع اقچا کی فوجی چوکیوں پر مختلف اطراف سے حملہ کیا. معروف آزر نے بتایا کہ یہ جھڑپیں صبح دیر تک جاری رہیں اور اس میں 12 افغان فوجی ہلاک اور 5 دیگر زخمی ہو گئے. انہوں نے تصدیق کی کہ طالبان نے 4 سیکیورٹی اہلکاروں کو اغوا بھی کر لیا. ایک علاقائی فوجی عہدیدار نے علیحدہ بیان میں کہا کہ لڑائی میں 5 حملہ آور ہلاک اور 10 زخمی ہو گئے ہیں. افغانستان کے اول نائب صدر امر اللہ صالح کے دفتر نے ایک بیان میں کہا ہے کہ افغانستان کے قائم مقام وزیر خارجہ حنیف اتمار جلد ایران کا دورہ کریں گے اور ایرانی حکام کے ساتھ افغان مہاجرین کے مسائل پر گفتگو کریں گے. اول نائب صدر کے دفتر کے ایک اہلکار رضوان مراد کہتے ہیں کہ حنیف اتمار ایران میں افغان مہاجرین کو الیکٹرانک شناختی کارڈز کے اجرا سے متعلق بھی بات چیت کریں گے. امر اللہ صالح نے منگل کے روز افغان مہاجرین کے مسائل سے متعلق ایک اجلاس کی صدارت کی. افغانستان اور ایران کے تعلقات اس وقت سرد مہری کا شکار ہو گئے تھے جب تہران میں افغان سفیر کو طلب کر کے افغانستان میں ایران کے خلاف ہونے والے مظاہروں پر احتجاج کیا گیا تھا. شہری حقوق کے فعال کارکنوں نے افغان حکومت سے مطالبہ کیا ہے کہ ایران کے ساتھ سرحد کے علاقے میں 20 سے زائد افغان مہاجرین کی ہلاکت کے مسئلے پر ایران سے بات چیت کی جائے. پناہ گزینوں کے لیے اقوام متحدہ کے ادارے کے مطابق ایران میں اس وقت 10,00,000 افغان مہاجرین موجود ہیں, تاہم مزید 14,00,000 افغان افراد کسی قانونی دستاویز کے بغیر ایران میں موجود ہیں. افغانستان کے حکام کا کہنا ہے کہ پاکستان افغانستان کو برآمدات کے لیے سرحد 22 جون سے کھول دے گا. اسلام آباد موجود افغان سفیر نے اس اقدام پر پاکستانی حکومت کا شکریہ ادا کیا. پاکستان کے انسانی حقوق کے قلم بردار ادریس خٹک اطلاعات کے مطابق پاکستان کی خفیہ ایجنسیوں کی حراست میں ہیں, اور خٹک کے وکیل عبداللطیف آفریدی نے وائس آف امریکہ کی ڈیوا سروس کو بتایا کہ انہیں خفیہ قوانین کی خلاف ورزی پر اٹھایا گیا ہے. لطیف آفریدی کا کہنا تھا کہ مسٹر خٹک کے پاس حکومت کی کوئی ملازمت نہیں تھی اور ان کے خفیہ رازوں تک کوئی رسائی نہیں تھی. ان کا کہنا تھا کہ ہم ان کی نظر بندی کو عدالت میں چیلنج کرنے کے لیے ان کے خاندان والوں سے رابطہ کریں گے. چین کے دارالحکومت بیجنگ میں نئے کیسز کے بعد تمام اسکول بند کر دیے گئے ہیں اور 1,225 شیڈیول فلائٹس منسوخ کر دی گئی ہیں. پاکستان میں گزشتہ 24 گھنٹوں کے دوران 136 اموات ہوئی ہیں, جو کہ ایک روز کے دوران ہلاکتوں کی اب تک کی سب سے زیادہ تعداد ہے. پاکستان میں کورونا سے متاثرین کی تعداد 1,00,000 سے زیادہ ہے, جن میں صرف 56,000 سے زیادہ صحت یاب ہو چکے ہیں. امریکی ریاست فلوریڈا, ٹیکساس اور ایریزونا سمیت 6 ریاستوں میں نئے کیسز میں ریکارڈ اضافہ ہوا ہے. امریکہ میں مثبت کیسز کی تعداد 21,81,000 سے بڑھ گئی ہے. کل اموات 1,18,000 سے زیادہ ہیں. دنیا بھر میں ہلاکتوں کی تعداد 4,38,000 سے بڑھ گئی ہے. کل کیسز 81,00,000 ہو گئے ہیں, جبکہ 42,00,000 کے قریب افراد صحت یاب ہو چکے ہیں. ایک سستی اور عام استعمال کی دوا ڈیکسا میتھازون کرونا وائرس کے مریضوں کی جان بچانے کی کوششوں میں مؤثر ثابت ہوئی ہے اور اسے سائنسدانوں نے بڑی پیش رفت قرار دیا ہے. یہ دوا دوسری بیماریوں سے پیدا ہو جانے والی جلن کو کم کرنے کے لیے استعمال کی جاتی ہے. منگل کو اس دوا کے تجربات کا اعلان کیا گیا. جن سے ظاہر ہوا کہ اس نے ہسپتالوں میں داخل کرونا وائرس کے شدید بیمار مریضوں کی اموات میں ایک تہائی کمی کی ہے۔ تجربات کی سربراہی کرنے والے ماہرین نے کہا ہے کہ نتائج سے ترغیب ملتی ہے کہ اس دوا کو کرونا وائرس کے شکار شدید بیمار مریضوں کے لیے فوری طور پر معیاری علاج بن جانا چاہیے۔ خبریں ختم ہوئیں۔
یہ وائس آف امریکہ ہے۔ آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں۔ پتا ہے facebook.com/VOA Urdu۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل۔ اس وقت پاکستان معاشی طور پر ایک انتہائی مشکل دور سے گزر رہا ہے، جسے کرونا کی وبا نے مزید مشکل بنا دیا ہے۔ ایسے میں پاکستان کے دوسرے اداروں کے ساتھ ساتھ یونیورسٹیاں بھی انفرادی طور پر اور یونیورسٹیوں کے کنسورشیم کے طور پر ملک کو اس مشکل معاشی دور سے نکالنے کے لیے سامنے آ رہی ہیں۔ آج کے پروگرام میں ہم پاکستان کی یونیورسٹیوں اور ریسرچ کے اداروں کی ایسی ہی کوششوں پر بات کر رہے ہیں۔ گفتگو کا آغاز کریں گے پاکستان کی این ای ڈی یونیورسٹی کراچی کے وائس چانسلر ڈاکٹر سروش حشمت لودھی سے، جو اس وقت ہمارے ساتھ موجود ہیں کراچی سے ٹیلی فون پر۔ ان کو خوش آمدید کہتے ہوئے ہم ان سے پہلا سوال یہی کرتے ہیں کہ ان کی یونیورسٹی اس وقت خاص طور پر COVID-19 سے نمٹنے کے لیے کیا کیا پروجیکٹس کر رہی ہے۔ تو جی ڈاکٹر سروش حشمت لودھی صاحب،
دیکھیے اس میں ہم تین چار چیزوں میں اس وقت انوالو ہیں۔ سب سے پہلی تو چیز یہ ہے کہ میرے کولیگ ہیں ڈاکٹر ریاض الدین، انہوں نے ایک وینٹیلیٹر ڈیزائن کیا جو کہ طے کرتا ہوا پہلے میں ہے اپروو کی، اور وہ جب تک جب تک ڈرگ ریگولیٹری اتھارٹی آف پاکستان اس کو لائسنس نہ دے دے، اور اس کی ظاہر ایک اسٹرنجنٹ ریکوائرمنٹ ہے۔ الحمدللہ میرا خیال ہے 8-10 دفعہ ان کے مختلف ٹیسٹ ہوئے تو اس میں سے کلیئر ہو گئے، ایک فائنل ٹیسٹ باقی ہے۔ تو مجھے امید ہے کہ اگلے ہفتے میں کسی وقت وہ ٹیسٹ ہوگا، اور اس کے بعد چیزیں جو ہے وہ بڑی خوشائین لگ رہی ہیں، اور ہم وی ول بی ان اے پوزیشن ٹو پرووائڈ وینٹیلیٹرز ایٹ اے ویری نومینل کاسٹ۔ ہمیں ایک وینٹیلیٹر کو تقریباً 5 لاکھ روپے کا اپروکسیمیٹلی پڑ رہا ہے، اور ظاہر ہے کہ ہماری خواہش یہی ہے کہ اس مشکل گھڑی میں جو منیمم پاسبل خرچے میں ہم حکومت کو یا کسی کو وہ وینٹیلیٹر پرووائڈ کر سکیں، تو یہ میں سمجھتا ہوں کہ بڑی خدمت ہوگی قوم کی اور ملک کی۔
تو کتنے وینٹیلیٹر کتنے وینٹیلیٹر فراہم کر سکیں گے؟ آپ کے پاس ہے وہ گنجائش کہ آپ وہ تیار کر کے دے سکیں؟
ظاہر ہے کہ اس میں پبلک پرائیویٹ پارٹنرشپ میں جانا پڑے گا، اور ہماری کافی لوگوں سے اس سلسلے میں نیگوسیشنز ہو رہی ہیں، کیونکہ ہمارے پاس ظاہر ہے فل فلیج مینوفیکچرنگ فیسلٹیز تو نہیں ہے، لیکن ہمارا ٹارگیٹ یہ ہے کہ کم از کم 20 وینٹیلیٹر پر ویک ہم بنانے کی کیپیسٹی ڈیولپ کر لیں۔ اور یہ یوں سمجھ لیجیے کہ اگر 20 وینٹیلیٹر ایک ویک میں ہے تو اگلے 3-4 ویک میں ہم سمجھ لیجیے 50-100 وینٹیلیٹر پرووائڈ کر سکتے ہیں۔ دوسرا پروجیکٹ جس میں ہم بہت ایکٹیولی انوالو ہیں وہ گورنمنٹ آف سندھ کو سپورٹ پرووائڈ کر رہے ہیں ڈیولپنگ ڈیٹا بیس، جو کہ کووڈ کے اور ہم نے ڈیولپ کر کے دیا ہے، جس میں کووڈ کے پیشنٹس کا سارا ڈیٹا جو ہے اس ڈیٹا بیس میں ہوتا ہے، اور اس ڈیٹا بیس سے پھر وہ گورنمنٹ آف سندھ تک چلا جاتا ہے۔ اور اس کے علاوہ تیسرا کام ہم یہ کر رہے ہیں کہ جو ڈیٹا آ جاتا ہے اس کی ڈیٹا ماڈلنگ فار گورنمنٹ آف سندھ ہم لوگ پرووائڈ کر رہے ہیں، کہ فیوچر پریڈکشنز کیا ہوں گی، فیوچر اسٹریس آن میڈیکل انفراسٹرکچر کیا ہوگا، یہ جو فیوچر گروتھ ہے پیشنٹس کی یا کریٹیکل پیشنٹس کی، نیڈ فار وینٹیلیٹرز اینڈ ادر میڈیکل لائف سیونگ ڈیوائسز، تو اس پہ ساری ماڈلنگ جو ہے وہ ہماری این ای ڈی یونیورسٹی تین پروجیکٹ ایکٹیولی انوالو ہے۔ اور چوتھے پروجیکٹ میں نے ابھی آپ سے ذکر کیا کہ جو کیونکہ کووڈ کی وجہ سے سندھ اسمبلی کا اجلاس جو ہے وہ آج رولز آف بزنس میں امینڈمنٹ کیا ہے اور وہ آن لائن پہ، تو اس کو تمام تر ٹیکنیکل سپورٹ جو ہے وہ این ای ڈی یونیورسٹی پرووائڈ کر رہی ہے۔
اچھا اچھا، تو کیا اب آئندہ بھی جو اجلاس ہیں سندھ اسمبلی کے وہ آن لائن ہی ہوا کریں گے؟
اب جو ہے وہ ایسا ہے کہ 25% میکسیمم آف 25% آف دا ممبرز ول بی الاؤڈ ٹو اٹینڈ سیشن ان پرسن، اور باقی 75% ول جوائن دا سیشن آن لائن۔
تو اس طرح اب یہ آئندہ کا یہی شیڈول رہے گا، یہی انداز رہے گا، اور یہ نہیں معلوم کہ کب تک یہ انداز چلے گا؟
جی جب تک یہ پینڈیمک چل رہی ہے، جو آج ریزولوشن ہوا اس میں یہی ہے کہ جب تک یہ پینڈیمک چل رہی ہے اور ایمرجنسی سچویشن ہے، اسی موڈ میں ہائبرڈ موڈ میں اسمبلی کے اجلاس ہوں.
تو اور یہ تمام جو آن لائن فیسلٹی ہے یہ آپ لوگ این ای ڈی یونیورسٹی پرووائڈ کر رہی ہے؟
جی ظاہر ہے اس کا جو ہارڈ ویئر اور انفراسٹرکچر ہے وہ تو گورنمنٹ آف سندھ کے آئی ٹی ڈپارٹمنٹ نے دیا ہے, لیکن ظاہر ہے پیچھے جو ٹیکنیکل سپورٹ ہے, کنیکٹیویٹی ہے, اس کے ایس او پیز بنانا ہے, ممبرس کو کنیکٹ کر کے چیکنگ کرنا ہے, یہ سب چیزیں جو ہیں ہم لوگ این ای ڈی یونیورسٹی سپورٹ فرام دی سندھ اسمبلی سیکرٹریٹ اینڈ آئی ٹی ڈپارٹمنٹ گورنمنٹ آف سندھ یہ کر رہے ہیں.
تو ڈاکٹر سروج صاحب آپ یہ بتائیے کہ اس وقت آپ کی جو یونیورسٹی ہے این ای ڈی یونیورسٹی, یہ انوویشن جو ریلیٹڈ ہے کووڈ سے ریلیٹڈ انوویشنز ہیں, ایک تو آپ نے وینٹیلیٹر کی بات کی, اس پر مزید کیا کیا کام کرنے کا ارادہ رکھتی ہے کہ جو جیسے کہ ہائر ایجوکیشن کمیشن نے اناؤنس کیا ہے کہ جو بھی کووڈ سے ریلیٹڈ کوئی بھی انوویشن ہوگی اس کی وہ فنڈنگ کرے گی, تو کیا یہ معلوم یہ ہوتا ہے کہ جو پروسیس ہے ایچ ای سی کا وہ بہت طویل ہے فنڈنگ کا, تو آپ کیا آپ سمجھتے ہیں کہ جب تک کہ وہ انوویشن مارکیٹ میں آئے گی وہ ایشو ہی ختم ہو چکا ہوگا اس فنڈنگ کے پروسیس کی وجہ سے؟
دیکھیے ایچ ای سی جو ہے جہاں تک میرے علم ہے ایچ ای سی ریسرچ کو فنڈ کرتی ہے, ڈیولپمنٹ کا فنڈ ظاہر ایچ ای سی کے پاس نہیں ہے. جو ہمارے ذہن میں چیز ہے وہ یہ ہے کہ جب ہم ایک پروٹوٹائپ کو اپروو کرا لیں گے انشاءاللہ, تو جب پروڈکشن پہ جائیں گے تو وی ہیو ٹو بی ان پارٹنرشپ ود اے پرائیویٹ کمپنی وچ ہیز مینوفیکچرنگ کیپیبلٹیز.
ٹھیک,
ڈیزائن ہمارا ہوگا, کوالٹی ایشورنس ہماری ہوگی, اس کے بیک اینڈ پہ سافٹ ویئر ہمارا ہوگا, لیکن اسمبلیج جو ہے وہ کسی پرائیویٹ کمپنی کے تھرو ہوگی. اس میں کچھ ایک آدھ آرگنائزیشنز ہیں, میں نام لینا مناسب نہیں سمجھتا بھی, کہ جو جنہوں نے کچھ اپنی کمپنیز کے سی ایس آر کے تھرو کچھ فنڈ الوکیٹ کیے ہیں اور انہوں نے کہا کہ وہ وداؤٹ پروفٹ ہمیں سپورٹ کریں گے ان کائنڈ, جو ہمیں کمپوننٹس منگانے ہوں گے وہ ہمیں منگا کے دیں گے اور اسمبل وہ کریں گے.
ٹھیک,
دے ول ناٹ ڈراپ پروفٹ.
صحیح, تو جو ایچ ای سی نے یہ اناؤنس کیا ہے کہ ہم جو بھی کووڈ سے ریلیٹڈ انوویشن ہوگی اس پر سرمایہ کاری کریں گے, اس کو امپلیمنٹیشن کے لیے ہر یونیورسٹی اپنی اپنی سطح پر لے گی. صحیح, اس پر جو آن لائن ایجوکیشن جاری ہے یونیورسٹیوں کی, اس میں آپ کی یونیورسٹی کو کوئی پرابلم پیش آ رہا ہے کسی بھی قسم کا, آپ کے اسٹوڈنٹس کو کوئی مسئلہ پیش آ رہا ہے, آپ کے ٹیچرس کو, آپ کے اساتذہ کو؟
آن لائن ہے, یہ ہرگز بھی ریپلیسمنٹ نہیں ہو سکتا فزیکل انٹریکشن کا, لیکن اس ڈیفیکلٹ حالات میں ہمارے پاس آپشنز کیا تھے, تو ایک بڑا آپشن یہ ہے کہ ہم بچوں کو انگیج کریں, کیونکہ ایک بچوں کا فارغ رہنا تین تین چار چار پانچ پانچ مہینے گاڈ نوز ہاؤ لانگ لیتے, اور وہ گھروں میں ہے, اور میں نے جو دائیں بائیں میری ساری جو عمر ان جوان بچے بچیوں میں گزری ہے, ان کا زیادہ تر وقت ساری رات جاگنے اور سارا دن سونے میں آج کل گزر رہا ہے, اور اس کی وجہ سے ظاہر ہے کہ وہ ایسی چیزوں میں ہو سکتے ہیں جو کہ لانگ ٹرم میں مناسب نہ ہو, تو ان بچوں کو ایک تو مصروف رکھنا ضروری ہے. دوسری چیز یہ کہ مسائل تو ہیں, لیکن ہم نے پہلے ہم لوگ جو ہے وہ جو آن لائن سسٹم میں گئے وہ ہائبرڈ سسٹم ہے, جو کہ میرا خیال ہے کہ دنیا کی تمام یونیورسٹیز مور اور لیس ہائبرڈ سسٹم پہ جا رہی ہیں, جس میں ٹیچرز اپنا لیکچر اپلوڈ کرتے ہیں اکارڈنگ ٹو دا ٹائم ٹیبل, اور پھر ونس اے ویک دے آر اویلیبل آن لائیو ٹو آنسر کوسچنز, اور مجھے پتا ہے یورپ میں بھی بہت ساری یونیورسٹیز اس کو فالو کر رہی ہیں, یو ایس میں بھی مور اور لیس یہ سسٹم ہو رہا ہے, پاکستان میں ہم نے بھی کیا, ہم نے کلاسز شروع کی 1 جون سے, اور وہ ظاہر ہے کہ آن لائن سسٹم پہ جا رہے ہیں. اچھا, جہاں تک کنیکٹیویٹی کا تعلق ہے, وہ ظاہر ہے جو بچے ہم نے پہلے ایک سروے کیا تھا, اور اس سروے میں ہم نے بچوں سے معلوم کیا تھا کہ کتنے بچوں کے پاس اسمارٹ فونز ہیں یا ٹیبلٹس ہیں یا لیپ ٹاپس ہیں یا پرنٹرز ہیں گھر پہ, تو پتا یہ چلا ہمارے پاس کوئی انڈر گریجویٹ اسٹوڈنٹ جو ہے وہ 9,500 ہے, 9,500 میں سے 8,500 بچوں نے پارٹیسپیٹ کیا, اور اس میں سے 98% بچوں نے اپنی اویلیبلٹی بتائی کسی نہ کسی اسمارٹ ڈیوائس کی. ونس اگین ہمارے پاس جو بچے ہیں وہ زیادہ تر کراچی کے ریزیڈنٹس ہیں, زیادہ تو ہماری سچویشن ڈفرینٹ ہے, کچھ بچے ہیں جو ریموٹ ایریاز میں ہیں, اور جو ہمارا ہائبرڈ سسٹم پہ جانے کا مقصد ہے وہ بھی یہی ہے کہ بچے جب بھی ان کے پاس لائٹ ہو اور انٹرنیٹ کنیکشن ہو تو وہ اپنی کنوینئنس سے لیکچر دیکھ کے ڈاؤن لوڈ کر لیں, انسٹیڈ آف کہ ایک پرٹیکولر ٹائم پہ کلاس شروع ہوگی اس وقت لائٹ ہے کہ نہیں ہے, انٹرنیٹ کنیکٹیویٹی ہے کہ نہیں ہے, اور پھر بعد میں وہ لیکچر مس ہو جائے. तो वो रेडीली अवेलेबल है, वो अपनी कन्वीनियंस है, दिन में रात में जब चाहे उसको देख सकते हैं, और उसके बाद टीचर हफ्ते में एक दिन अवेलेबल होता है घंटे के लिए उनकी क्वेरीज का आंसर करने। ये तो है उसका। इसके अलावा बजरे हमारा पोर्टल है, उसमें बच्चे सवाल भी भेज सकते हैं और भेज रहे हैं। Once again, ये टीचिंग प्रॉब्लम्स है इसके अंदर, मैं हरगिज ये नहीं कहूंगा क्योंकि हम में से कोई टीचर भी एक्सपीरियंस नहीं है ऑनलाइन टीचिंग में। अच्छा, शुरू में तो हमने ये किया था कि हमने टीचर से कहा था कि वो अगर मुनासिब समझे तो यूनिवर्सिटी ही में आके लेक्चर रिकॉर्ड कराएं क्योंकि वहाँ फैसिलिटीज बेहतर है। लेकिन जो हालात है वो कोई बहुत अच्छे है नहीं, तो हमने टीचर्स को ये लिबर्टी दी है कि दे कैन डू इट फ्रॉम होम, मेकिंग श्योर के प्रॉपर प्रोटोकॉल इज फॉलोड।
ठीक,
तो जाहिर है कि हम सभी इस मुश्किल वक्त में सीख रहे हैं नई नई चीजें।
बेहद शुक्रिया, बेहद शुक्रिया सरोज हशमत लोधी साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आप NED यूनिवर्सिटी कराची के वाइस चांसलर हैं और बड़ी तफसील से आपने जो इश्यूज इस वक्त सामने आ रहे हैं COVID-19 के दौर में या COVID-19 के हमले के दौरान, वबा के दौरान, ऑनलाइन एजुकेशन के हवाले से और जो स्टूडेंट्स को मसाइल पेश आ रहे हैं और जो दूसरे मसाइल हैं उनके बारे में, आपका बेहद शुक्रिया। थैंक यू,
आपका बहुत
शुक्रिया।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आज के खसूसी प्रोग्राम के साथ। आज हम बात कर रहे हैं पाकिस्तान की मईशत को बेहतर बनाने में, पाकिस्तान की मईशत को आगे बढ़ाने में, पाकिस्तान की मईशत की मुश्किलात को दूर करने में, पाकिस्तान की यूनिवर्सिटियों के किरदार पर। और इस वक्त हमारे साथ इस मौजू पर गुफ्तगू करने के लिए मौजूद हैं इस्लामाबाद से रिफा इंटरनेशनल यूनिवर्सिटी इस्लामाबाद के डायरेक्टर फैकल्टी ऑफ पब्लिक पॉलिसी डॉक्टर राशिद आफ्ताब। और उनसे हम पूछते हैं कि जो यूनिवर्सिटियों का एक कंसोर्शियम हाल ही में बना है, वो ख़ासतौर पर क्या किरदार अदा करने की कोशिश में है पाकिस्तान की मईशत की बहाली में। अस्सलाम वालेकुम डॉक्टर राशिद आफ्ताब साहब। डॉक्टर राशिद आफ्ताब साहब, कुछ बताइए कि क्या रोल इस वक्त यूनिवर्सिटियों का है और ख़ासतौर पर जो कंसोर्शियम आपने बनाया है, क्या कर रहा है और क्या करना चाह रहा है और किस अंदाज में कर रहा है पाकिस्तान की मईशत को बेहतर करने में या उसकी मुश्किलात को दूर करने में?
देखिए जी, बात यह है कि ये एक डिफिकल्ट टाइम है, ग्लोबल पेंडेमिक है और इससे मेरा ख्याल है कि तकरीबन सारे ही 200 ममालिक जो फेस ऑफ अर्थ पे मौजूद हैं उस सब के सब जो है ना इफेक्ट हो रहे हैं। डिपेंड करता है, कहीं पे इंटेंसिटी ज्यादा है, कहीं पे इंटेंसिटी कम है। इसी तरह पाकिस्तान में भी जो COVID-19 का इम्पैक्ट बहुत अब बहुत सीरियस हो चुका है। हम जहाँ पर जाहिर है कि इस COVID-19 से जो मुख्तलिफ मुआशी सरगर्मियाँ, समाजी सरगर्मियाँ और इवन बाकी पॉलिटिकल एक्टिविटीज भी जो है ना बहुत ही कॉम्प्रोमाइज हुई हैं। जिस तरह के सोसाइटी में मुख्तलिफ स्टेक होल्डर्स होती हैं, एक तरफ गवर्नमेंट होती है, एक तरफ रिसर्च के इदारे होते हैं, एक तरफ प्राइवेट सेक्टर होता है, बिजनेसेस होते हैं, स्टॉक एक्सचेंज है, थिंक टैंक्स हैं, ये अब ये मुख्तलिफ इंस्टीट्यूशंस और ऑर्गेनाइजेशंस जो है ना ये मुल्क की सोशो इकोनॉमिक डेवलपमेंट में बड़ा इम्पोर्टेंट रोल प्ले करते हैं इन अकॉर्डिंग विद देयर स्कोप ऑफ वर्क। मैं बात करूंगा, फोकस करूंगा हायर एजुकेशन इंस्टीट्यूशंस के कॉन्टेक्स्ट के अंदर। जैसे ही कोविड का इम्पैक्ट पाकिस्तान में उसने फुटप्रिंट्स अपने जमाए तो आहिस्ता आहिस्ता इकोनॉमीज पाकिस्तान की इकोनॉमिक एक्टिविटीज क्लोज होना शुरू हो गई थी। हमने ये सोचा कि जहां पर बाकी मुख्तलिफ इंडिविजुअल्स, ऑर्गेनाइजेशंस और नेशनल लेवल पे मुख्तलिफ उसको एड्रेस करने के लिए, वो चैलेंजेस को ऑफसेट करने के लिए जो मुख्तलिफ अपनी स्ट्रेटजीज डेवेलप कर रहे हैं और एक्शन प्लान बना रहे हैं और उसको एग्जीक्यूट कर रहे हैं, ये एक सोसाइटल रिस्पॉन्सिबिलिटी है ऑन द पार्ट ऑफ हायर एजुकेशन इंस्टीट्यूशंस, जो कि यूनिवर्सिटीज होती हैं किसी भी मुल्क के अंदर, कि वो अपना पार्ट प्ले करें। तो हमने रिफाइन इंटरनेशनल यूनिवर्सिटीज ने एक कंसोर्टियम अपने पार्टनर्स के साथ स्टैब्लिश किया, उसके अंदर पाकिस्तान की लीडिंग यूनिवर्सिटीज जो ना शामिल हैं, कराची यूनिवर्सिटी है, यूनिवर्सिटी ऑफ सियालकोट है, आईआरपी है, इसी तरह की बहरिया यूनिवर्सिटी है, तो ताकि हम एक ज्वाइंट स्ट्रैटेजी बनाएं कि और जिसके अंदर हम अपनी टेंजिबल कंट्रीब्यूशन और इनपुट दे सकें कोविड के कॉन्टेक्स्ट के अंदर, कि कौन कौन से सेक्टर्स उसके ऊपर उनका उसका कोविड का इंपैक्ट आया है, उसका मैग्नीट्यूड क्या है, उसकी इम्प्लीकेशंस क्या हैं, और व्हाट इज द वे फॉरवर्ड फॉर इट। तो ये एक कंसोर्टियम एस्टैब्लिश हुआ। इस कंसोर्टियम के अम्ब्रेला के अंदर हम लोगों ने डेलीब्रेशंस की और इंगेजमेंट हुए, क्योंकि ये बड़ा इम्पोर्टेंट होता है कि आपकी कोई भी अप्रोच हो वो इंक्लूसिव अप्रोच हो, विच मींस के जो है ना जो रेलेवेंट स्टेक होल्डर्स हैं वो उनके साथ हम कंसल्टेशन करें, और ये कंसल्टेशंस और डेलीब्रेशंस ये हम लोगों ने मुख्तलिफ सीरीज ऑफ तकरीबन 24 के करीब हम लोगों ने वेबिनार्स कंडक्ट किए, और जिसमें पाकिस्तान के लीडिंग बिजनेसमैन, पाकिस्तान के लीडिंग चैम्बर ऑफ कॉमर्स एंड इंडस्ट्री के रिप्रेजेंटेटिव, एफपीसीसीआई के रिप्रेजेंटेटिव, जो कि वो ऑर्गेनाइजेशन है जो कि सारे जितने भी पाकिस्तान के अंदर चैम्बर ऑफ कॉमर्स एंड इंडस्ट्रीज हैं उनकी रिप्रेजेंटेटिव ऑफिशियल ऑर्गेनाइजेशन है, प्लस जो सेक्टर स्पेसिफिक लोग थे, क्योंकि हमने रियलाइज ये किया कि जो मुख्तलिफ सेक्टर्स हैं, जाहिर है कि पाकिस्तान एक एग्रीकल्चर एग्रेरियन इकोनॉमी है, और जिसकी तकरीबन 18% तो हम लोग कंट्रीब्यूट करते हैं फ्रॉम एग्रीकल्चर इन टर्म्स ऑफ परसेंटेज ऑफ जीडीपी, और उसके 56% की जॉब एम्प्लॉयमेंट एग्रीकल्चर के साथ रिलेटेड है। तो हमने ये सेक्टर्स को आइडेंटिफाई किया कि कौन कौन से सेक्टर्स ऐसे हैं जो कि जिसका इम्पैक्ट है, एक हेल्थ सेक्टर आइडेंटिफाई किया, एक एजुकेशन सेक्टर, क्योंकि हेल्थ सेक्टर इसलिए आइडेंटिफाई किया क्योंकि ये तो वन ऑफ द मोस्ट इम्पॉर्टेंट सेक्टर है, क्योंकि इसी सेक्टर में ये जो कोविड से रिलेटेड जितने भी पेशेंट्स हैं उनको केटर करना है, और हमारे जो हेल्थ इंस्टीट्यूशंस हैं वो बड़े उनकी इंस्टीट्यूशनल कैपेसिटी बहुत ही लिमिटेड है, वहाँ पर आपके प्रोटेक्टिव इक्विपमेंट्स मौजूद नहीं है, वेंटिलेटर्स मौजूद नहीं है, पब्लिक सेक्टर हॉस्पिटल्स जो ज़्यादातर जो टर्शरी केयर हॉस्पिटल्स हैं वहाँ पर रिक्वायर्ड बेड्स मौजूद नहीं है, पैरामेडिकल स्टाफ नहीं है, हमारे यहाँ पाकिस्तान के अंदर जो डॉक्टर पेशेंट रेशियो है वो बहुत लो है। तो इन चीजों को कंसिडर करते हुए कि हम लोगों ने हेल्थ सेक्टर को एक आइडेंटिफाई किया, एजुकेशन को इसलिए किया क्योंकि एक यहाँ पर हायर एजुकेशन इंस्टीट्यूशंस में एक पैराडाइम शिफ्ट आई। अभी तक हम लोग एज अ होल जितनी भी पाकिस्तान के अंदर तकरीबन 200 के करीब यूनिवर्सिटीज हैं वहां पर जो टीचिंग मेथडोलॉजी है वो बेसिकली फिजिकल ट्रेडिशनल अप्रोच हम लोग उसके अंदर अभी तक अडॉप्ट किए हुए हैं, विच मींस जो ना क्लासरूम एनवायरनमेंट विच इज अ फिजिकल इंटरेक्शन बिटवीन द टीचर और द फैकल्टी मेंबर एंड द स्टूडेंट्स, और स्टूडेंट्स जो दो तरह के होते हैं, एक जो वो जो अपने मॉड्यूल्स और कोर्स वर्क कंप्लीट कर रहे होते हैं और दूसरे स्टूडेंट्स जो कि रिसर्च कर रहे होते हैं। तो एजुकेशन सेक्टर के अंदर मुख्तलिफ यूनिवर्सिटीज ने अपने आप को रीडिजाइन किया और स्विच ओवर हुए टू ऑन द ऑनलाइन एजुकेशन सिस्टम.
ठीक, तो आपने आप ये कह रहे हैं कि आपने कुछ सेक्टर्स को आइडेंटिफाई किया सबसे पहले यूनिवर्सिटियों ने कि किन में जरूरत है चेंज लाने की या बेहतरी करने की. उसमें आपने कहा कि एग्रीकल्चर, हेल्थ, एजुकेशन और इससे इसके
सेक्टर, मैन्युफैक्चरिंग सेक्टर, और ये जो है ना आपका जो है उसके अलावा ये मुख्तलिफ बिजनेसेस, एसएमई सेक्टर जो कि पाकिस्तान के अंदर 80% ये वो सेक्टर्स हैं जो कि बड़े क्रिटिकल थे.
तो आपने पहले ये सारे आपने आइडेंटिफाई कर लिए कुछ सेक्टर्स के इनके इम्पैक्ट्स हैं. उसके बाद अगला मरहला क्या था?
हम लोगों ने ऑनलाइन कॉन्फ्रेंसेस की, ऑनलाइन कॉन्फ्रेंसेस या वेबिनार्स किए जिसके अंदर जो है ना हमने सेक्टर स्पेसिफिक किए. सपोज अगर एग्रीकल्चर का सेक्टर है तो हमने जो एग्रीकल्चर के से रिलेटेड एक्सपर्ट्स थे, बेशक वो गवर्नमेंट के लोग थे क्योंकि जनाब अली, क्योंकि पॉलिसीज जो है ना हमेशा गवर्नमेंट्स देती हैं, ये डोमेन होते हैं गवर्नमेंट के. बेशक वो जो है ना एग्रीकल्चर कमोडिटी की ट्रेड से रिलेटेड लोग थे, बेशक वो वेजिटेबल है, फ्रूट्स है या बाकी कमोडिटीज हैं एग्रीकल्चर की, बीट है, शुगर है, बाकी और इवन लाइव स्टॉक एज वेल क्योंकि वो भी पार्ट है एग्रीकल्चर का. वो और फिर जो इतना जो साइंटिफिक कम्युनिटी थी, जो एक्सपर्ट्स थे उसके एग्रीकल्चर रिलेटेड, उनको हम लोगों ने ना ऑनलाइन हम लोगों ने उनको इंगेज किया और उनके एक्सपर्ट ओपिनियन लिए.
तो डॉक्टर राशिद आफ्ताब साहब, ये बताइए कि इस वक्त जो पाकिस्तान का बजट सामने आया है, आप फैकल्टी ऑफ पब्लिक पॉलिसी की डायरेक्टर हैं, तो क्या आपने कुछ सिफारिशात पेश की थी या यूनिवर्सिटियों ने अपने सिफारिशात पेश की थी जो इस बजट में किसी अंदाज में शामिल हुई?
देखिए बिल्कुल, देखिए हम लोगों ने इस सिलसिले में दो प्री बजट सेशंस किए थे और हम लोगों ने इसके ऊपर डेलिब्रेशंस भी की और एक्सटेंसिव कंसल्टेशन भी की और जिसकी बेसिस पे हमारा कंक्लूजन ये था कि ये बजट आपका ह्यूज फिस्कल डेफिशिट बजट होगा, वन ऑफ द हिस्टोरिकल फिस्कल डेफिशिट होगा, तो तकरीबन 10% ऑफ द जीडीपी का हिसाब बनता है उसका. और ये जो फिस्कल डेफिशिट है और जो आप एक्सपेक्ट, आप जो टैक्स 5,000 बिलियन के करीब आप कह रहे हैं कि जनाब अली ये हम टैक्स रेवेन्यू जनरेट करेंगे, ये जो प्रोजेक्शन है रियलिस्टिक नहीं है. आपने पिछले साल भी 3 दफा अपनी जो जो ईयर मार्क किया था टैक्स कलेक्शन के, उसको रिवाइज किया था जबकि कोविड नहीं था. तो ये जब कोविड मौजूद है और नोबडी नोज के व्हेन द कोविड इज जो ना गोइंग टू फिजल आउट, तो उस सूरत के अंदर जब हर चीज जो है ना स्टैंड स्टिल है, तो ये इंतहाई, ये जो अजम्पशन है दिस इज नॉट करेक्ट, नंबर वन. तो सेकेंडली हम लोगों ने कहा था कि जनाब अली बात यह है कि जब आपको इस टाइम जो है ना बड़े ड्रास्टिक मेजर्स लेने चाहिए, आपको जो इस टाइम जो सबसे ज्यादा फोकस वो करना चाहिए जो के जो जो स्मॉल बिजनेसेस हैं जहां से इकोनॉमिक एक्टिविटी शुरू हो सकती है, उनके लिए हर किस्म के टैक्सेस को 1 ईयर के लिए खत्म कर दें ताकि उन बेचारों की सर्वाइव होगी तो वो फिर जॉब एम्प्लॉयमेंट्स दे सकेंगे. सेकंड हम लोगों ने बात यही कही थी. तीसरी बात हम लोगों ने ये कही थी कि आपको ये चाहिए कि जो 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 एलिटिस्ट ऑफ एलीट की है, जो और ऐसे सेक्टर्स आप अंदाजा करें ना कि कितना बड़ा प्रॉपर्टी का सेक्टर है, ये यहाँ पर जो टैक्स कलेक्शन होती है पता नहीं 30 करोड़ से भी शायद कम होती है इन टर्म्स ऑफ प्रॉपर्टी टैक्सेस, और ये ट्रिलियंस ऑफ रुपीस का सेक्टर है और लेकिन गवर्नमेंट के पास या कैपेसिटी नहीं है या विल नहीं है. तो जो ऐसे सेक्टर्स को आप टैक्स नेट के लेके आए हैं जिससे आम आदमी सफर नहीं करता, क्योंकि आपकी पर कैपिटा इनकम कम हो चुकी है, आपकी पॉवर्टी के अंदर लोग जो है ना पाकिस्तान का पॉवर्टी جو انڈیکس ہے وہ انکریز ہو چکا ہے ان دا لاسٹ یہ فیو منتھس. تو وہ جب تک آپ ان کو ریلیف نہیں کریں گے تو نیکسٹ چیز جو ہم نے کہی تھی جو احساس پروگرام ہے جو ایک طرح کے ویسٹرن کنٹریز میں تو ویلفیئر جو اسٹیٹس کے اندر جو اسٹائپنڈ وغیرہ دیے جاتے ہیں سوشل سیفٹی نیٹ کے طور پہ کہ احساس پروگرام کا میگنیٹیوڈ بڑا کریں. اس ٹائم جو نا جو پیمنٹس کی ہیں وہ 3 مہینے کے لیے کی ہیں جو کہ 12,000 روپے, لیکن یہ جو بجٹ کے اندر تقریباً 208 بلین کا اس احساس پروگرام کے ایلوکیشنز ہیں اور وہ بہت میگر ہے کنسیڈرنگ کہ جو نا جب پاورٹی آپ کی انکریز ہو جائے گی ہو چکی ہے جو تو وہ اور لوگ اس کا تو یہ ہم لوگ نے نان پروڈکٹیو جو بچے ہیں آپ کے, ہم یہ نہیں کہتے کہ ڈیفینس پہ آپ کٹ لگائے ہم, لیکن ایٹ لیسٹ یا جو نا سول بیوروکریسی کے اوپر جو مینڈیٹری چیزیں اس کے اوپر آپ ایکسپینڈیچر آپ کے پاس آبلیگیشن ہے وہ لازمی کریں, لیکن جو نان پروڈکٹیو ایکسپینڈیچرز ہیں اس کے اوپر ہمیں جو ہے نا دیکھنا پڑے گا. تو یہ مختلف
تو آپ نے یہ سفارشات پیش کی.
ایک لاسٹ چیز اس کے اندر میں ضرور ایڈ کروں گا, ہمیں اپنا اگر ہم نے سوشل اکنامک ڈیولپمنٹ کرنی ہے تو ہمیں اپنا پبلک سیکٹر ڈیولپمنٹ پروگرامس کو اس کا جو ہے نا والیوم کو ہمیں بڑا کرنا پڑے گا. 650 بلین فیڈرل گورنمنٹ کی طرف سے پی ایچ ڈی پی کے لیے اٹس اے ویری میگر اماؤنٹ, کیونکہ جب تک آپ بڑے پروجیکٹس نہیں اسٹارٹ کریں گے آپ جو گورنمنٹ کو اس ٹائم انیشیٹو لینا پڑے گا. پرائیویٹ سیکٹر ریلیکٹنٹ ہے اس ٹائم جناب علی انویسٹمنٹس کے لیے, وہ اپنی سروائیول کی جنگ لڑ رہا ہے, تو یہ بڑا امپورٹنٹ ہے اس سے کیونکہ ریلیٹڈ جو ہے نا بے شمار انڈسٹریز ہوتی ہیں تو آٹومیٹکلی اکنامک ایکٹیویٹیز اسٹارٹ ہو جائیں.
تو یہ وہ سفارشات تھیں جو کہ پاکستان کی یونیورسٹیوں کے کنسورشیم کی طرف سے پیش کی گئی.
جو جی بالکل exactly.
اچھا exactly. تو اب آپ کیا سمجھتے ہیں کہ آپ کی یہ جو سفارشات آپ نے پیش کی ان پر کس حد تک گورنمنٹ نے اپنے بجٹ میں عمل کیا؟
گورنمنٹ نے میرا خیال ہے کچھ ٹیکسز میں تو ریلیف دیا ہے, لیکن میرا خیال ہے کہ ابھی تک بہت بڑا گیپ موجود ہے اور کوئی ایسے ریڈیکل گورنمنٹ نے جس طرح کی ہمیں ایکسپیکٹیشن تھی کیپنگ ان ویو دا کرنٹ سچویشن, میرا خیال ہے کہ گورنمنٹ نے کوئی ایسی جو ہے نا کوئی ریڈیکل جو ہے نا کوئی انسٹرومینٹس نہیں دیے فار دا ویریس سیکٹرز آف دا گورنمنٹ.
تو آپ نے یہ جو خاص طور پر یہ جو ای لرننگ ہے اس کو پروموٹ کرنے کے لیے کیا سجیشن دی یا کیا کر رہی ہیں یونیورسٹیاں اس وقت؟
ہائر ایجوکیشن کمیشن نے جیسے ہی یہ کووڈ آیا اس ٹائم جناب نا سب سے پہلے تو یہ کیونکہ فزیکلی یونیورسٹیز کو کلوز کر دیا گیا تھا, سارے ایجوکیشن انسٹیٹیوشن پرائمری ایجوکیشن ہے کالج لیول پہ یونیورسٹیز لیول کے اوپر کلوز ہو گیا تھا. ہائر ایجوکیشن کمیشن نے انیشیٹو لیا اور انہوں نے الاؤ کیا کہ ریسپیکٹو یونیورسٹیز کی اگر جو ہے نا انسٹیٹیوشنس کا کیپیسٹی موجود ہے تو وہ اپنے سیمسٹرز کو کنٹینیو کر سکتے ہیں تھرو دیئر ورچوئل پلیٹ فارم, اور جس میں انہوں نے ہمیں اسسٹ بھی کیا. لیکن ہمارے یہاں فار انسٹنس ہماری یونیورسٹیز میں اس طرح اور بھی یونیورسٹیز کے اندر جو وہاں پہ پلیٹ فارم کریٹ کیا گیا اور وہ ایسا آن لائن پلیٹ فارم تھا جس کے اندر جو ہے نا ملٹیپل قسم کی جو ہے نا ایپلیکیشنز موجود تھی, ایم ایس ٹیم ہے, زوم ہے اور بے شمار سافٹ ویئرس ہیں. اس کے اندر جو لیکچر ہے, کیونکہ بعض دفعہ یہ ہوتا ہے کہ اگر آپ دو قسم کے موڈ ہو سکتے ہیں, اسنکرونائز اور جو ہے نا سنکرونائز موڈ جس کے اندر جو ہے نا آپ لائف کر سکتے ہیں اور یا ریکارڈ کر کے دوبارہ آپ سن سکتے ہیں, دونوں چیزوں کو امپلیمنٹ کیا گیا. ڈسکشنز فورم جنریٹ کیے گئے جس کے اندر اسٹوڈنٹس پارٹیسپیٹ کرتے ہیں, واٹس ایپ گروپ جنریٹ کیے گئے, ان کی جو نا اسائنمنٹس اسی پلیٹ فارم کے تھرو جو نا ان لوگوں نے دی گئی اور انہوں نے اسی کے تھرو سبمٹ کی, وہیں پر اسسمنٹ ہوئی. تو ایسا جو نا اسسمنٹ کی
میتھڈالوجی اپلائی کی, لائک اوپن بک ٹیسٹ ہے یا پھر جو نا کوئی سینیریو بیسڈ, تاکہ وہ کانسیپچوئل آنسرز دیں انسٹنٹ آف اے ٹریڈیشنل آنسرز جو کہ ٹپیکلی بک آنسرز یا لیکچر بیسڈ آنسر, تاکہ اس میں پلیجرزم بھی نہ ہو سکے اور جناب نا وہ کوالٹی بھی کمپرومائز نہیں ہوئی تھی.
تو بے حد شکریہ ڈاکٹر راشد آفتاب صاحب, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. آپ رفاع انٹرنیشنل یونیورسٹی کے فیکلٹی آف پبلک پالیسی کے ڈائریکٹر ہیں, اور آپ نے بتایا کہ یونیورسٹیوں کا جو کنسورشیم اس وقت کام کر رہا ہے, مختلف شعبوں کو کا جائزہ لے رہا ہے کہ پالیسی میں تبدیلی لانے کے لیے کن سیکٹرز میں کن چیزوں کی ضرورت ہے, اور پھر وہ سفارشات آپ لوگوں نے بجٹ کے لیے پارلیمنٹیرینس کو کچھ کو پہنچائیں, اور جن پر آپ کہہ رہے ہیں کہ ان پر کچھ عمل ہوا کچھ نہیں ہوا, اور آپ امید کرتے ہیں کہ آپ کی جو اگلی سفارشات ہوں گی ان کو بھی زیر غور لایا جائے گا, اور پاکستان کی معیشت میں یونیورسٹیاں جو کچھ اپنا رول پلے کر سکتی ہیں اپنے علم سے اپنی ریسرچ سے وہ کرتی رہی ہیں اور کرتی رہیں گی. آپ کا بہت شکریہ, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تھینک یو.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے, دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.
ڈاکٹر جاوید اقبال قائد اعظم میڈیکل کالج بہاولپور کے پرنسپل اور ہیڈ آف سرجیکل ڈپارٹمنٹ رہے ہیں. انہوں نے پاکستان میں کرونا وائرس کے تیزی سے پھیلنے پر تشویش کا اظہار کیا ہے. وائس آف امریکہ سے بات کرتے ہوئے انہوں نے کہا کہ حکومت اور عوام سب کو مل کر اس وبا سے بچاؤ کی کوشش کرنا ہوگی, وگرنہ اس کا کبھی خاتمہ نہیں ہو سکتا. پیش ہے مدثرہ منظر سے ان کی گفتگو کی ریکارڈنگ.
ڈاکٹر صاحب بہت شکریہ. آپ دیکھ رہے ہیں کہ کرونا کے کیسز بہت زیادہ ہیں پاکستان میں اور حالات بدلے نہیں ہیں, کوئی اقدامات بھی ایسے نہیں کیے جا رہے. جو اسمارٹ لاک ڈاؤن کی بات کرتے ہیں وہ پتہ نہیں کتنا مؤثر ہے, کچھ ہو رہا ہے کہ نہیں ہو رہا, تو کچھ بتائیے گا کچھ تفصیل.
جی بہت بہت شکریہ. دیکھیے اس وقت نا ایک کافی ڈائلیما ہے. ایک طرف تو یہ ہے کہ اگر ہم میڈیکل ایکسپرٹس کی بات سنیں تو وہ سب یہ کہہ رہے ہیں یونینیمسلی کہ ہمیں اس بیماری کو روکنے کے لیے ایک کمپلیٹ لاک ڈاؤن کرنا پڑے گا, کیونکہ جب تک ہم اس کے ویکٹر کو نہیں روکیں گے, یعنی جب تک ٹرانسفر کو نہیں روکیں گے, اس وقت تک یہ وائرس جو ہے وہ لوگوں کو لگتا رہے گا اور وہ پھیلتا رہے گا. تو ایک طرف یہ ہے. دوسری طرف حکومت کا موقف ہے کہ پاکستان جیسے ملک میں جس میں ایک بہت بڑی پاپولیشن جو ڈیلی ویجز کے ملازمین ہیں, ان کا تو گزارا ہی اس بات پر ہوتا ہے کہ صبح گئے اور شام کو کما کے آئے, اور اگر فرض کریں ان کے یہ ڈیلی ویجز ختم ہو جائیں تو ان کے تو گھر میں چولہا نہیں جلے گا. اور تیسری بات یہ ہے کہ حکومت کے وسائل اتنے نہیں ہیں, اور ہمارے ہاں سوشل سیکیورٹی کا کوئی سسٹم ہونا تو دور کی بات ہے, ہمارے ہاں تو ابھی ہمارے پاس کاؤنٹ ہی نہیں ہے, ہمیں معلوم ہی نہیں ہے کہ پاکستان کے کتنے شہری ہیں اور ان کی اکنامک کنڈیشن کیا ہے, ان میں سے کتنے لوگ ہیں جو پاورٹی کی لائن کے نیچے ہیں. تو یہ ایک بہت بڑا ڈائلیما ہے کہ کیا ہم کمپلیٹ لاک ڈاؤن کر کے اس بیماری پر قابو پانے کو پرائیورٹی دیں, یا دوسری طرف یہ ہے کہ ہم یہ دیکھیں کہ ہماری اگر اکانومی کلیپس ہو جائے گی تو پھر کیا ہوگا. میرے خیال میں ہماری حکومت جو ہے اس کو بہت ہی سیریس وار فوٹنگ پر بیٹھ کر کوئی لایا عمل اس کے لیے کرنا پڑے گا. ہم بالکل لوگوں کو آزادانہ چھوڑ نہیں سکتے کہ وہ بازاروں میں گھومیں, دکانوں میں خریداری کریں, دفتروں میں جائیں, سکولوں میں, کالجز میں جائیں. میرے خیال کے اندر ایک درمیانی راستہ جو کہ زیادہ ٹلٹ ہو ٹوورڈز لاک ڈاؤن, وہ کرنا بہت ضروری ہے, اشد ضروری ہے. ابھی بھی حکومت صرف موٹیویشن اور ٹی وی کے ایڈ اور ریڈیو کے ایڈ اور سوشل میڈیا پر ایڈز اس کے اوپر انحصار کر رہی ہے کہ لوگ موٹیویٹ ہو کر گھر بیٹھنا شروع کر دیں گے.
تو ڈاکٹر صاحب کوئی اس کے لیے قانون بنانے کی ضرورت ہے؟
देखिए हमने पिछले 70 साल में कोई ऐसा निजाम नहीं बनाया जिसमें हम लोगों को लॉ अबाइडिंग सिटीजन बनाएं और वो कानून को सुनते ही कानून पर अमल करने लग जाएं। तो इसलिए ये तवक्को रखना कि सिर्फ एक मोटिवेशनल टॉक से या प्रेसिडेंट ऑफ पाकिस्तान या प्राइम मिनिस्टर की रिक्वेस्ट करने से लोग घरों में बैठ जाएंगे, ऐसा मुमकिन नहीं होगा। मेरी जाती राय ये है कि एक नेशनल पॉलिसी बनाई जाए और ये नेशनल पॉलिसी चारों सूबों पे एकदम अमल किया जाए। एक
डॉक्टर साहब, उसके साथ साथ इख्तलाफात भी मौजूद हैं। फेडरल गवर्नमेंट की बात करो तो वो सूबाई हुकूमत को ब्लेम देती है, सूबाई हुकूमत वफाकी हुकूमत को कहती है। इतने सियासी इख्तलाफात में कैसे मुमकिन है?
बीच में ये भी एक बड़ी मुसीबत है कि हमारे यहाँ जो पॉलिटिकल इंटरेस्ट्स हैं और जो पॉइंट स्कोरिंग है बाज़ुकात वो हमारी प्रायोरिटी बन जाती है। अब जब भी कोरोना की बात के ऊपर आप सिंध वालों को बुलाएंगे तो वो सबसे पहले ये कहेंगे कि फेडरल गवर्नमेंट ने ठीक काम नहीं किया। फेडरल गवर्नमेंट वाले जब बात करेंगे तो वो एकदम अपोजिशन को कहेंगे कि ये चूंकि इतने साल यहाँ हुकूमत करते रहे हैं तो इन्होंने हेल्थ का कोई सिस्टम नहीं बनाया। मेरे ख्याल में एक नेशनल पॉलिसी बननी चाहिए और ये नेशनल पॉलिसी में जितने स्टेक होल्डर्स हैं वो सारे बैठें और उसके बाद स्ट्रिक्ट इम्प्लीमेंटेशन ऑफ दिस नेशनल पॉलिसी हो।
डॉक्टर साहब, ये एक मिसाली सिचुएशन की बात आप कर रहे हैं। पाकिस्तान में जिस तरह के हालात हैं, अगर हुकूमती सतह पर नहीं कुछ होता तो क्या मोहल्ले की सतह पे लोग अपने तौर पर, जो कि इतने बेनियाज हैं, उन्हें परवाही नहीं है कि ये कितनी बुरी चीज है, इसके बावजूद शादियां भी हो रही हैं, पार्टियां भी हो रही हैं, तो किस तरह से, मतलब पुलिस वाले खुद बीमार हो रहे हैं, तो कौन आएगा ये बताने के लिए कि ये वाकई बहुत ही खतरनाक चीज है?
देखिए, इसको इसमें जो मेन रिस्पॉन्सिबिलिटी है वो गवर्नमेंट की है। ये आप जो बात कर रही है ना, ये उस सोसाइटी की बात कर रही है कि जिसमें छोटे छोटे प्रेशर पावर ग्रुप्स बने होते हैं, प्रेशर ग्रुप्स बने होते हैं। मुझे अच्छी तरह याद है, मैं इंग्लैंड में था तो मेरी खाला वहां रहा करती थी, तो उन्होंने कुछ फोन किया तो मैंने कहा क्या हुआ? वो कहते हैं ऐसा है कि हमारे यहाँ ना टमाटर बहुत महंगे हो गए हैं, तो हमारी कंज्यूमर सोसाइटी ने ये फैसला किया है कि हम इस लोकेलिटी के सारे लोग टमाटर खरीदेंगे ही नहीं। तो इस तरह की हमारे यहाँ तो इस तरह की कोई सिविक सेंस और सोशल सेंस यहाँ एग्जिस्ट नहीं करती। एक मेरे ख्याल में अब इस वक्त ना वॉर फुटिंग्स के ऊपर कुछ करने की जरूरत है। हम ये तवक्को नहीं रख सकते कि लोग अपने तौर पे करेंगे। नंबर वन, लोगों को इस बात का प्रॉपर शऊर नहीं है। अभी भी हमारे मुआशरे में बहुत सारे लोग ये कह रहे हैं कि ये जो कोरोना का हो रहा है ना, ये एक ऐसे ही ना किसी कोई सहूनी साजिश है, कोई बैरूनी साजिश है, इसके पीछे एक एजेंडा है, ये जो मैन मेड वायरस है, या ये है कि नहीं नहीं ये बुनियादी तौर पर है ही नहीं कोई वायरस, किसने देखा है वायरस, और इस तरह की ऐसी जहालत की बातें जो है वो सुनने के लिए आती हैं। तो इसलिए इन हालात के अंदर अगर हम ये तवक्को रखें कि नीचे से लोग शुरू हो के कोई एक मूवमेंट बना के इसको करेंगे, मेरा नहीं ख्याल इसका कोई इम्कान है। एक हुजूम है इतना बड़ा कि जिनकी तरबियत नहीं हुई हुई और जिनके अंदर बुनियादी तौर पर कानून को कानून समझ के मानने की अहलियत नहीं है, तो मेरा तो यही समझ में आता है कि हुकूमत जब तक अपना इसके ना पुट द फुट डाउन जब तक वो नहीं करेगी, उस वक्त तक हम एक बहुत शदीद बहरान की तरफ जा रहे हैं।
डॉक्टर साहब, उसके साथ साथ इख्तलाफात भी मौजूद हैं। माशरती सतह पर भी वो लोग भी हैं जो कि ये भी कहते हैं, ऐसी थ्योरीज चला देते हैं कि डॉक्टर टीका लगा के मार रहे हैं लोगों को, तो ये मतलब कोई कहीं कोई तवाज़ुन तो है ही नहीं।
जी बस ये कुछ चीजें जो है ना वो खुल के आ जाती हैं। वो कहते हैं ना कि इंफरादी सतह पर जब कोई शख्स क्राइसिस में आता है तो उसका असल खुल के आ जाता है। तो जो हमारे जो नेशन है ना, जिसके अंदर एक बेपनाह पोटेंशियल मौजूद है, लेकिन अनफॉर्चुनेटली लैक ऑफ लीडरशिप की बुनियाद पर कोई इनको गाइड नहीं कर सका और कोई इनको ना एक तरतीब में नहीं ला सका, वो सारे के सारे जो हमारे डिफरेंसेस हैं वो खुल के सामने आ रहे हैं अनफॉर्चुनेटली। और मैंने अभी अर्ज भी किया था एक दिन पहले अपनी एक टॉक के अंदर कि एक फर्क होता है मैनेजर में और लीडर में। जो मैनेजर है वो हमेशा घबराता है क्राइसिस के, वो चाहता है जो चीजें स्टेटस को में है वैसी रहे, लेकिन जो लीडर होता है वो हमेशा क्राइसिस को एक अपॉर्चुनिटी समझता है। जब भी कोई प्रॉब्लम होता है तो लीडर के लिए ये बहुत जबरदस्त मौका होता है कि वो तमाम डिफरेंसेस वाले लोगों को एक प्लेटफॉर्म पे इकट्ठा कर दे। मेरा बड़ा दिल चाहता है और मुझे पता है कि इमरान खान के साहब के अंदर ये अहलियत मौजूद होनी चाहिए, उनके अंदर क्रिज्मा मौजूद है जो कि लीडरशिप की एक रिक्वायरमेंट होती है, उनकी फैन फॉलोइंग है ये भी लीडरशिप की एक रिक्वायरमेंट है, तो उनके लिए एक बड़ी गोल्डन अपॉर्चुनिटी है। उन्होंने इलेक्शन के दिनों में भी वादा किया था कि मैं पाकिस्तान को एक कौम बनाऊंगा। तो ये वो मौका है जिसमें इस क्राइसिस को वो यूज करके तमाम को एक प्लेटफॉर्म पे इकट्ठा कर सकते हैं. लेकिन अनफॉर्चुनेटली जैसे आपने बताया है, इस वक्त हम कंपार्टमेंट्स में बटे हुए हैं. एक है मरीज, एक है डॉक्टर, एक है एडमिनिस्ट्रेशन, एक है हुकूमत, एक है ऑपरचुनिस्ट जो के प्राइवेट अस्पतालों वाले, दवाइयां बेचने वाले, फार्मास्यूटिकल, ये मतलब इसमें बहुत अच्छे लोग भी मौजूद हैं. मैं उनकी बात नहीं कर रहा, मैं उन सबको शुक्रिया अदा करता हूं, उनको प्रेज करता हूं. लेकिन मेजॉरिटी इस तरह डिपार्टमेंट्स में बटी हुई है और ये सारे कंपार्टमेंट वाले अपने अपने वेस्टेड इंटरेस्ट के लिए कोशिश कर रहे हैं. अब डॉक्टर ये कहते हैं बेचारे, और अनफॉर्चुनेटली सबसे ज्यादा विक्टिम भी डॉक्टर हैं, अब वो बेचारे अपनी जिंदगी को खतरे में डालकर वो इलाज वहां कर रहे हैं. तो मरीज ये समझ रहे हैं कि नहीं, ये किसी साजिश के तहत डॉक्टर जो है ये कोरोना के मरीजों को मार देते हैं और जो वहां पहुंचता है वो बचता नहीं है. अब ये सारी बातें करते हुए मुझे दुख हो रहा है, लेकिन इस सिलसिले में हुकूमत को सामने आना चाहिए, अथॉरिटीज को सामने आना चाहिए, हमारी इंटेलिजेंसिया को सामने आना चाहिए, हमारी एकेडेमिया को सामने आना चाहिए और आके इन तमाम डिफरेंसेस को एड्रेस करना चाहिए और लोगों को इस बात पर कायल करना चाहिए कि जब एक जिस्म का हिस्सा बीमार होता है तो असल में पूरा जिस्म बीमार होता है. तो जो नेशन होती है वो भी एक बॉडी की तरह होती है. तो अब देखिए ना, जैसे अब ये सुनने में आया कि लोगों ने प्लाज्मा अपना बेचना शुरू कर दिया, अब जो मास्क जो है वो 20 रुपए का होता था वो 200 रुपए का बिक रहा है. जब पता लगा ये दवाई जो है ये बहुत जरूरी है तो वो दवाई एकदम शॉर्ट हो गई और वो हजारों लाखों में बिकने लगी. मेरा बेटा उसका मैं इलाज कर रहा था, मुझे एक इंजेक्शन है सोलोमेड्रोल, पता लगा कि वो खत्म हो गया बहावलपुर में, तो वो जितनी कीमत था उसे 3 गुना कीमत में मुझे मिला. अब ये वो सारे प्रॉब्लम्स हैं जो हमने पिछले 70 साल के अंदर कौम ना बनाकर और लोगों ने अपने जाती, यानी वो साहिब इख्तियार लोगों ने अपने इख्तियार को कायम रखने के लिए लोगों को जहालत में रख कर और उनको बांट के रख के जो वेस्टेड इंटरेस्ट उठाए थे, उन सब का जो अब नतीजा था वो हमारे सामने आ रहा है. लेकिन मैं अभी भी ये समझता हूं कि हमारे यहाँ इतना पोटेंशियल मौजूद है, अभी भी कोई साहब खड़े हो जाए, अभी भी कोई शख्स बेलॉस हो, रोल मॉडल हो और वो अपनी जात के साथ ये हमें यानी रोल मॉडल करके दिखाए, तो अभी भी हम इंशाल्लाह इकट्ठे हो सकते हैं. ये मेरा ख्याल है.
बिल्कुल डॉक्टर साहब, या फिर कानून के तरीके से लोगों को समझाया जाए.
जी, और दूसरा मैं अर्ज करना चाहता हूँ कि देखिए ना, कानून अगर आप पाकिस्तान का आईन देखें और जो पाकिस्तान का बाकी लॉ देखें, मेरा ख्याल है हमारा लॉ उतना ही ज्यादा सोफिस्टिकेटेड और उतना ही ज्यादा यानी एक्सप्लिसिट होगा जितना कि कोई भी वेस्टर्न लॉ होगा. लेकिन हमारे यहाँ लॉ अबाइडिंग लोग हम क्यों नहीं बने, उसकी वजह यह है कि लॉ की इनडिस्क्रिमिनेट इनडिस्पेंसेशन नहीं हुई. अब देखिए ना, जो लोग जो हमारे रोल मॉडल हैं, जब वो लाइन नहीं बनाएंगे तो एक गरीब आदमी को क्या जरूरत है लाइन बनाने की. इस तरीके से लॉ से जब बड़े लोग बियॉन्ड होंगे तो फिर वो नीचे वाले लोग भी लॉ अवॉइडिंग नहीं. बस ये कुछ गुजारिश थी.
बिल्कुल डॉक्टर साहब, और अब मैं चाहूंगी कि आप मुझे कुछ अता कीजिए.
अरे शायरी?
हाँ, जी हाँ.
शायद वो इससे मुतल्लिक ही हो.
जी,
एक नज्म है, नज्म का उनवान है किसी को कुछ भी खबर नहीं है. तो अगर आप मौजूदा हालात से उसका कोई कॉन्टेक्स्ट भी निकल आए तो वो आप खुद ही तलाश कर लीजिएगा.
बिल्कुल.
कि किसी को कुछ भी खबर नहीं है कि कब तलक ये सफर है जारी, ये लोग ना जाने किस गुमा पर कहां से चलना शुरू हुए थे, रुकेगा ये काफिला कहां पर, कहां पे है आरजू की मंजिल के जिस तरफ खिंच रहे हैं सारे, सब अपनी आशाओं के सहारे, समय के सहरा में मारे मारे भटक रहे हैं ये बे इरादा, ना कोई मंजिल ना कोई ज्यादा. किसी को कुछ भी खबर नहीं है कि दश्ते इमकां के उस तरफ को कोई ठहरने को घर मिलेगा या फिर से इज्ने सफर मिलेगा, वो फिर कोई एक दश्त होगा जहां भटकना है बे इरादा पहन के फिर एक नया लिबादा, या उस नगर में समय का धारा रुका हुआ है करार में है, वहीं कहीं एक तरफ को हटकर कोई है जो इंतजार में है. खबर किसी को जरा नहीं है, किसी को कुछ भी पता नहीं है.
वाह, बहुत खूब, बहुत खूब, बहुत बहुत शुक्रिया डॉक्टर जावेद इकबाल आपका.
बहुत बहुत शुक्रिया.
कायदे आजम मेडिकल कॉलेज बहावलपुर के साबिक प्रिंसिपल और हेड ऑफ सर्जिकल डिपार्टमेंट डॉक्टर जावेद इकबाल के साथ गुफ्तगू कर रही थी हमारी साथी मुदस्सरा मंजर.
ताजा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu.
اور اب امریکی محکمہ خارجہ کی طرف سے جاری ہونے والی ایک رپورٹ جس کے مطابق 65 ملک ایسے ہیں دنیا میں جو مالیاتی شفافیت کے کم سے کم تقاضوں کو پورا کرنے سے قاصر رہے ہیں, اور ان ملکوں میں پاکستان, چین, بنگلہ دیش اور سعودی عرب بھی شامل ہیں. اور رپورٹ میں کہا گیا ہے کہ پاکستان مبینہ طور پر مالیاتی شفافیت کے کم سے کم تقاضوں پر پورا نہیں اترتا, اور پاکستان نے چین, پاکستان اقتصادی رہداری کے منصوبوں کے لیے فراہم کردہ قرضوں کی تفصیلات بھی جاری نہیں کی. اس رپورٹ پر ایک تجزیاتی رپورٹ تیار کی ہے ہمارے ساتھی قمر عباس جعفری نے, تو آئیے ان کی یہ رپورٹ سنتے ہیں. اس بارے میں ہمارے ساتھی قمر عباس جعفری کی تیار کردہ ایک رپورٹ.
امریکہ کے محکمہ خارجہ کی طرف سے 140 سے زیادہ ممالک کی مالیاتی شفافیت سے متعلق ایک رپورٹ میں دعویٰ کیا گیا ہے کہ پاکستان مالی شفافیت کے لیے درکار کم سے کم تقاضوں کو پورا نہیں کرتا. اس رپورٹ میں کہا گیا ہے کہ ہر چند پاکستان کی بجٹ دستاویز میں حکومتی اخراجات, آمدنی اور مختلف ذرائع سے حاصل ہونے والے محصولات کی تفصیلات بیان کی گئی ہیں, لیکن پاکستان نے ان تمام قرضوں کی تفصیلات مبینہ طور پر عام نہیں کی جن کی ضمانت حکومت پاکستان نے دی ہے اور جن میں چین, پاکستان اقتصادی راہداری کے منصوبے بھی شامل ہیں. اس سلسلے میں آج ہم بات کریں گے کہ اس رپورٹ کا پاکستان کے مالی مستقبل اور بین الاقوامی مالیاتی اداروں کے ساتھ تعلقات پر کیا اثر پڑے گا. ہمارے ساتھ اس ٹیلی فون لائن پر موجود ہیں رابط سلحری صاحب جو کہ ایگزیکٹو ڈائریکٹر ہیں ایس ڈی پی آئی کے. ڈاکٹر صاحب مجھے بتائیے کہ جو رپورٹ جاری کی ہے امریکہ کے محکمہ خارجہ نے پاکستان کی مالیاتی شفافیت کے بارے میں, آپ کیا کمنٹ کریں گے, خاص طور پر اس میں چین پاکستان کے جو درمیان معاملات ہیں مالی اس کے بارے میں؟
میرا خیال ہے یہ ایک کنٹینیوس بون آف کنٹینشن ہے. محترمہ ہیرس ویلز صاحبہ کی جو اسپیچ واشنگٹن میں تھی اور اس کے بعد پاکستان میں بھی, وہاں سے لے کے ابھی تک, یہ غالباً دونوں حکومتیں جو ہیں وہ ایک دوسرے کو سمجھا نہیں پا رہی ہیں. پاکستان جو ہے وہ اپنے موقف پہ بہت کلیئر ہے کہ جب ہم آئی ایم ایف پروگرام میں ہوتے ہیں اور ہر 3 مہینے بعد پاکستان کا مالیاتی معاملات کا ریویو ہوتا ہے, اور پاکستان اس سے پہلے بھی آئی ایم ایف کا پروگرام اس نے کمپلیٹ کیا تھا پچھلی حکومت کے دور میں بھی, تو پاکستان تو پچھلے 5 سالوں سے آئی ایم ایف کی بڑی اسٹرکٹ اسکروٹنی میں ہے, اور ہر کوارٹر پہ آئی ایم ایف کی ٹیم جو ہے وہ پاکستان کے اکاؤنٹ سے سارے اس معاملات کو اچھے طریقے سے کھنگالتی ہے. تو اگر کوئی اس طرح کا ایشو ہو تو پاکستان کو کبھی بھی ایکسٹینڈڈ فنڈ فیسلٹی پروگرام کے لیے دوسری دفعہ آئی ایم ایف سے لون نہ ملتا, اور امریکہ جو ہے اس کے ایگزیکٹو بورڈ پہ ایک میجر پالیسی میکر کے طور پہ بیٹھتا ہے. تو یقینی طور پہ یہاں پہ شاید کچھ پیرامیٹرز میں ڈفرنس ہے یا کوئی اور معاملہ لگتا ہے, لیکن اگر ہم پاکستان کے پوائنٹ آف ویو سے دیکھیں تو پاکستان اپنی تمام چیزیں جو ہونی چاہیے ہمارے قوانین کے مطابق وہ ساری کی ساری پبلک کرتا ہے. اسی طریقے سے ابھی بھی اگر آپ چلے جائیں منسٹری آف فائنانس کی ویب سائٹ پہ یا اسٹیٹ بینک آف پاکستان کی ویب سائٹ پہ, تو وہاں پہ جو ڈیٹ ڈویژن ہے, ڈیٹ ڈویژن پہ اگر آپ اس کو کلک کریں تو آپ کے پاس پورا ڈاکومنٹ آ جاتا ہے کہ پاکستان میں کس ملک کو کتنا پیسے ہو کرتا ہے, کیا دینا ہے, کیا دے چکا ہے, کیا قسطیں ہیں. تو شاید یہ تاثر جو ہے اس کو بہتر بنانے کی ضرورت ہے.
یہ اور بتائیے ڈاکٹر صاحب کہ کیا آپ یہ سمجھتے ہیں کہ اس رپورٹ کا پاکستان کے جو تعلقات ہیں بین الاقوامی مالیاتی اداروں سے ان پر کوئی اثر پڑے گا؟
میرا نہیں خیال کہ اس سے کوئی اثر پڑنا چاہیے, کیونکہ تمام مالیاتی ادارے جو ہیں ان کے اپنے اپنے مروجہ ریویو کا طریقہ کار ہیں. پاکستان کا ریویو آئی ایم ایف کے ساتھ چل رہا ہے, سیکنڈ اور تھرڈ ٹرانچ کا ریویو جو ہے وہ 3 مہینے ڈیفر ہو گیا ہے کرونا کی صورتحال کی وجہ سے, لیکن اس سے پہلے ہمیں ابھی جو ریپڈ ریسپانس فیسلٹی ہے کرونا کی $1.4 بلین ملا ہے آئی ایم ایف سے. اسی طریقے سے ایشیائی ترقیاتی بینک اور ورلڈ بینک کے ساتھ پاکستان کے معاملہ چل رہے ہیں, اور ان دونوں مالیاتی اداروں نے کرونا سے نپٹنے کے لیے اپنے فنڈ جو ہیں وہ ری اپروپریٹ کیے ہیں. تو میرا نہیں خیال کہ اس سے بہت زیادہ فرق پڑے گا. اگر اس رپورٹ کو دیکھا جائے تو اس پہ تو سعودی عرب کا نام بھی ہے, اس پہ چائنا کا نام بھی ہے, سعودی عرب جو ہے وہ امریکہ کا سب سے بڑا بزنس پارٹنر بھی ہے.
بہت شکریہ ڈاکٹر سلری آپ کا. اور سامعین, اس وقت ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہے جناب فیض اللہ کموکا صاحب جو کہ پاکستان کی قومی اسمبلی میں فائنانس کمیٹی کے چیئرمین ہیں. کموکا صاحب, یہ بتائیے کہ امریکہ کے محکمہ خارجہ نے جو رپورٹ جاری کی ہے اس میں کہا گیا کہ پاکستان خاص طور پر پاک چین راہداری کے حوالے سے جو مالی شفافیت ہے اس کے معیار پر پورا نہیں اتر رہا. آپ کیا کہیں گے اس بارے میں؟
دیکھیں اس پہ تو اعتراض چائنا کو ہونا چاہیے یا پاکستان کو ہونا چاہیے. دو ملکوں کا بائی لیٹرل ایشو ہے, اس میں تو امریکہ کا کوئی لینا دینا نہیں ہے. تو اس کی مالی شفافیت کے اوپر ان کا اعتراض میرے خیال میں بنتا نہیں ہے, اور یہ پاکستان اور چائنا کا آپس کا معاملہ ہے, انٹرنل میٹر ہے. تو اس کے اوپر کسی تیسرے ملک کی رائے ظاہر کرنا یا وہ میرے خیال میں ٹھیک نہیں ہے.
پاکستان کے مالیاتی مستقبل کے لیے اس رپورٹ کا کیا مطلب ہے؟ کیا کوئی اثر پڑے گا پاکستان کے مالیاتی مستقبل پر یا اس کے مالی لین دین پر مستقبل میں؟
نہیں, میرا نہیں خیال یہ اس کا کوئی ایسا کوئی اثر ہوگا. تو یہ انہوں نے اپنی ایک رائے کا اظہار کیا ہے, نہ تو یہ کوئی آڈیٹڈ رپورٹ ہے, یہ انہوں نے ایک اپنی رائے کا اظہار کیا ہے. اور میں جیسے کہ پہلے کہہ چکا ہوں کہ اس کا امریکہ کے ساتھ کوئی لینا دینا نہیں ہے. سی پیک کا منصوبہ جو ہے ابھی تک صرف دو ممالک کے درمیان ہے, بعد میں اس میں اور بھی ممالک شامل ہوں گے انشاءاللہ, اور یہ پورے ریجن کے لیے یہ ایک بہترین منصوبہ ثابت ہوگا. تو ابھی تک اس میں پاکستان اور چائنا کا کنسرن ہے, کسی تیسرے ملک کا کوئی کنسرن نہیں ہے. تو میرے خیال میں اس کا پاکستان کے اوپر کسی قسم کے کوئی اثرات نہیں ہوں گے.
بہت شکریہ کموں کا ثواب. اس وقت ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں ڈاکٹر ظفر بخاری, شکاگو اسٹیٹ یونیورسٹی سے تعلق ہے. ڈاکٹر صاحب یہ بتائیے, کیا مالیات کے ماہر ہیں؟ امریکہ کے محکمہ خارجہ نے جو رپورٹ جاری کی ہے 140 ملکوں کے بارے میں جو مالی شفافیت ہے اس کے حوالے سے, اس میں پاکستان کے بارے میں کہا گیا ہے کہ وہ ان معیاروں پر پورا نہیں اترتا, خاص طور پر پاک چین اقتصادی راہداری کے حوالے سے جو مالی معاملات ہیں اس کے بارے میں. آپ کیا کہیں گے, کیا کمنٹ ہے آپ کا؟
یہ جو رپورٹ ہے اس کے اندر یو ایس اسٹیٹ ڈپارٹمنٹ چار چیزیں اس کے اندر انہوں نے مانگی ہیں اس رپورٹ کے اندر, جس میں کہ انہوں نے کہا ہے کہ پاکستان پہ پورا نہیں اترتا. اس میں ایک تو یہ ہوتا ہے, وہ یہ کہتے ہیں کہ جو پاکستان کے کی بجٹس ہیں جس میں کہ یقیناً سی پیک بھی آتا ہے, اس کی جو ہے اس کی پبلک اویلیبلٹی ہونا بہت ضروری ہے. دوسرا وہ یہ کہتے ہیں کہ یہ سبسٹینشلی کمپلیٹ ہو. اب جب تک کہ سی پیک کمپلیٹ نہیں ہوگا تو اس کا پوری طرح فنڈنگ کا پتہ نہیں چلے گا, تو یہاں پر وہ پاکستان کو گریب کر سکتے ہیں. تیسرا یہ وہی کہتے ہیں کہ یہ رپورٹ جو ہے جنرلی ریلائبل ہو. اب مسئلہ یہ ہے کہ پاکستان میں کس طریقے سے آپ اس کی ریلائبلٹی کو چیک کریں گے, اس میں امریکن اسٹینڈرڈس کیا ہیں, پاکستانی اسٹینڈرڈس کیا ہیں. اور اس کے علاوہ جو اس میں جو چوتھی چیز ہے وہ بڑی امپورٹنٹ چیز ہے, وہ یہ کہتے ہیں کہ جہاں پر بھی آپ کانٹریکٹ اوارڈ کریں گے یا لائسنس دیں گے فار دا نیچرل ریسورسز ایکسٹریکشن, جیسے ہمارے یہاں پاکستان میں آئل کی ڈرلنگ ہو رہی ہے, آئل نکل رہا ہے, تو اس کے اوپر آپ کے جتنے بھی کانٹریکٹس اور لائسنسنگ ہوں گے اس کا بھی آپ کو پورا پورا وہ ریکارڈ پرووائڈ کرنا ہوگا. تو یہ چار فیکٹر اس میں یہ ایسے ہی انہوں نے ڈالتی ہیں کہ جہاں پر کہ پاکستان کو بہت مشکل ہوگا سیٹسفائی کرنا کسی بھی انٹرنیشنل انسٹیٹیوشن کے لیے. اس کی وجہ یہ ہے کہ جب بھی آپ اس رپورٹ کے لحاظ سے اس کو سی پیک کے ریفرنس میں بائس ہو کے دیکھیں گے, جس میں یقیناً امریکہ کا بھی انٹرسٹ تھا کہ وہ سی پیک چاہتے تھے کہ نہ ہو, اور اس کے ساتھ ساتھ انڈیا تو خاص طور پہ نہیں چاہتا, تو الٹیمیٹلی اس رپورٹ کے اندر پھر بہت آسان ہو جاتا ہے کہ وہ کبھی نہ کبھی کہیں نہ کہیں کسی نہ کسی پوائنٹ کے اوپر وہ اس میں خامیاں نکلتی رہیں گی, کیونکہ یہ چار پانچ پوائنٹس اتنے جنرل پوائنٹس ہیں جس کے اندر کہ بہت مشکل ہو جائے گا پاکستانی گورنمنٹ کے لیے کسی بھی قسم کی ٹرانسپیرنسی پرووائڈ کرنا. اس کی وجہ ایک یہ بھی ہوتی ہے کہ ٹرانسپیرنسی دینا پاکستانی گورنمنٹ کے لیے اسی ضروری ہوتا ہے کہ جتنے بھی سوورن گارنٹیز ہوتی ہیں کانٹریکٹس کی, وہ تمام سوورن گارنٹیز بھی ڈسکلوز کرنی پڑتی ہیں. تو اور اس کے اندر ایک اور ایریا جو یہ رپورٹ کور کرتی ہے وہ یہ کرتی ہے کہ جو پاکستان کی ایجنسیز ہیں یا جو ڈیفنس فورسز ہیں ان کے اوپر بھی جو اسپینڈنگ ہوتی ہے اس کا بھی آپ کو اس میں بتانا پڑتا ہے. تو یہ اوور آل یہ ایسے فیکٹرز ہیں جس میں کہ میرا ذاتی جس میں خیال ہے کہ اس کو انہوں نے اس طریقے سے بنایا ہے, اور خاص طور پہ اس کا جو اس سال جو فسکل ایئر 2020 کا جو لا ایکٹ انہوں نے پاس کیا ہے, تو اس میں تو انہوں نے یہ تمام چیزیں ایڈ کرنے کے بعد پاکستان کے لیے سمجھیں کہ ایک ایسی چیلنجنگ سچویشن ہے جس میں کہ پاکستان کو بڑا اسٹرانگلی نیگوشیٹ کرنا پڑے گا امریکن گورنمنٹ کے ساتھ.
بہت شکریہ ڈاکٹر بخاری آپ کا. قمر عباس جعفری, اردو VOA واشنگٹن.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو VOA.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو VOA.com پر آئیے.
دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں شام 7 بجے سے شب 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے۔ یاسمین جمیل کو اجازت دیجیے، خدا حافظ۔
اس پروگرام میں جو نقطہ